नमस्कार, म रविन्द्र सुवेदी। थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। यो कार्यक्रम थाहा संचार नेटवर्क 99.4 मेगाहर्ज तथा देशभरका विभिन्न रेडियो स्टेशनबाट प्रसारण भइरहेको छ। साथै थाहा खबर .com आफूले चाहेको समयमा यो कार्यक्रम सुन्न सकिन्छ। आज असार 15 गते राष्ट्रिय धान दिवस, तामझाम सहित रोपाई गर्ने दिन हो आज। विभिन्न सरकारी कार्यक्रमहरू पनि छन्। मानो रोपेर मुरी फलाउने दिन अथवा यो असार महिना समग्र यो सिजन नै धानका लागि उत्पादन, धानको उत्पादन रोपाई सबै गर्ने महिना हो यो। धान बाली कसरी राम्रो बनाउन सकिन्छ, किसानहरूका समस्या कस्ता हुन्छन्, यो वर्ष कस्तो छ धानका लागि मौसम, यिनै विषयहरूमा रहेर आजको द न्यूज प्लस कार्यक्रममा कुराकानी गर्दैछौँ। कुराकानीका लागि वरिष्ठ माटो तथा धान बाली विज्ञ डाक्टर भवप्रसाद त्रिपाठी हाम्रो टेलिफोन सम्पर्कमा हुन्छ। डाक्टर साहब नमस्कार।
नमस्कार, धन्यवाद।
कार्यक्रममा यहाँलाई स्वागत छ।
धन्यवाद।
आज अब धान दिवस, देशभर रोपाई गरिँदैछ। हुन त यो आज 15 गते मात्रै रोपाई गरिँदैन, रोपाई त असार महिनाभरि धेरै जसो ठाउँमा रोपाई गरिन्छ। तर रोपाई गर्दै गर्दा धेरैलाई चिन्ता पनि यो हुन्छ कि यो वर्ष धान कस्तो फल्ला, राम्रो बाली लाग्ला कि नलाग्ला, यो सबै देखिन्छ। यो वर्षको समग्र मौसमलाई हेर्दाखेरि धान कस्तो फल्ला?
अब यो वर्ष यहाँले पनि देखिरहनु भएको छ, राम्रोसँग वर्षा समयमै भएको छ। त्यसले गर्दाखेरि अब गत हप्ताको आँकडा अनुसार 20% जति औसत धान रोपाई भइसकेको छ र मौसमले एकदम साथ दिएको हुनाले यो वर्ष धान उत्पादन र उत्पादकत्व राम्रो हुन्छ भन्ने चाहिँ लागेको छ।
यो धेरै वर्षा हुँदाखेरि चाहिँ धान राम्रो हुने हो?
हो, विशेष गरेर किनभनेदेखि 1 किलो धान उत्पादन गर्न 3200-3600 मिलिलिटर पानी चाहिन्छ। त्यस कारणले गर्दाखेरि यो पानी धेरै चाहने बारी भएको हुनाले समयमा वर्षा राम्रो भयो र वर्षा पनि एक मासले महिनाभरि नै एकदम राम्रोसँग फैलिएको छ भनेदेखि त्यसले चाहिँ धान उत्पादन र उत्पादकत्वमा एकदम राम्रो प्रभाव पार्छ र उत्पादन पनि बढ्छ सर।
हजुर, यो धान उत्पादन चाहिँ वर्षामा मात्रै निर्भर गर्ने हो कि अरू यसको अरू फ्याक्टरहरू पनि हुन्छ?
र वास्तवमा नेपालमा हेर्ने हो भनेदेखि हाम्रो दुई बाली धान हुन्छ, चैते धान र अनि बर्खे धान। चैते धान चाहिँ विशेष गरेर चैतमा लगाएर अब असारको अन्तिम अथवा साउन को पहिलो हप्तामा यसको भनौँ न कटानी हुन्छ र नेपालमा करिब करिब 1 लाख हेक्टर जतिमा चाहिँ चैते धान हुन्छ र 14 लाख हेक्टरमा चाहिँ हाम्रो बर्खे धान हुन्छ। त्यस कारणले नेपालमा दुई बाली धान हुन्छ।
वर्षा बाहेक धानलाई राम्रो बनाउनका लागि, यसको उत्पादकत्व बढाउनका लागि अरू फ्याक्टरहरू चाहिँ के हुन्?
यहाँले एकदम राम्रो प्रश्न गर्नुभयो। खास गरेर के छ भने 4-5 कुरा अति जरुरी छ धानको लागि। पहिले त के छ भनेदेखि यसको लागि गुणस्तरीय बिउ चाहियो, त्यसपछि गुणस्तरीय बिउ मात्रै भएर भएन, गुणस्तरीय बेर्ना भनौँ करिब करिब 3-4 हप्ताको बेर्ना हुनु पर्यो, राम्रो स्वस्थ बिरुवा हुनु पर्यो। त्यसपछि गएर धान अब भनौँ न जग्गा राम्रोसँग भनौँ त्यसको जग्गालाई तयार गरेर हिल्याएर अनि धान रोपिन्छ। धान रोपिसकेपछि विभिन्न किसिमका घाँस झारपाता हुन्छ, त्यसको नियन्त्रण गर्नु पर्यो र मल खाद समयमा दिनु पर्यो। साथसाथै त्यसमा रोग किराहरू लाग्यो भने त्यो रोग किराको पनि नियन्त्रण गर्नु पर्यो र सिँचाइ पनि त्यत्तिकै समय समयमा दिनु पर्यो। यी सबै कुराको तालमेल मिल्यो भनेदेखि हामीलाई 4-6 टन प्रति हेक्टर धान उत्पादन गर्न नेपाललाई कुनै समस्या हुँदैन। त्यस कारणले समयमा सबै किसिमका व्यवस्थापनका कार्यक्रम हामीले गऱ्यौँ भनेदेखि धान उत्पादन एकदम राम्रो हुन्छ।
हजुर, जस्तो मलको प्रसङ्ग आयो नि, हाम्रोमा त यो अब अहिले धान रोप्ने सिजन चलिरहेको छ र अहिलेसम्म पनि मलको समस्या धेरैतिर छ। अब मल त धान रोपिसकेपछि पनि प्रयोग गर्ने र धान रोप्नभन्दा अगाडि पनि प्रयोग गर्ने विभिन्न किसिमको हुन्छ, यसमा सधैँ बढी जानकार हुनुहुन्छ। तर अब मल चाहिँ कस्तो खालको मल प्रयोग गर्दाखेरि, मल खाद प्रयोग गर्दाखेरि धानको उत्पादकत्व वृद्धि गर्न सकिन्छ?
एकदम राम्रो प्रश्न गर्नुभयो। खास गरेर मललाई 3 तत्त्वहरू बढी, के अरे धानलाई 3 तत्त्वहरू बढी चाहिन्छ, नाइट्रोजन, फस्फरस र पोटासियम। अब हामीले यो नाइट्रोजन र फस्फरस पोटासियमको, नाइट्रोजनको एक तिहाई भाग डाई एमोनियम फस्फेटबाट जमिन तयार गर्दाखेरि दिने र फस्फरस र पोटासको सबै भाग पनि जमिन तयार गर्दाखेरि दिनुपर्छ र बाँकी बसेको नाइट्रोजन चाहिँ अब गाँझ हाल्न सुरु गरेपछि र अनि अर्को एक तिहाई भाग चाहिँ फुल खेल्दाखेरि दिनुपर्छ त्यसले गर्दाखेरि राम्रो हुन्छ तर अब अहिले नेपालमा यो वर्ष अलिकति समस्या मलको छ भन्ने कुरो आएको छ तर यसले अहिले तत्काल हामीले मल दिन सकेनौँ भने पनि अब भनौँ गाँझ हाल्ने बेलामा अब पन्ध्र बिस दिन अथवा एक महिनापछि अथवा फुल खेल्ने बेलामा पनि नाइट्रोजन मल चाहिँ हामी युरियाबाट दिन सक्छौँ तर फस्फरस र पोटास चाहिँ दिन सकिँदैन त्यस कारणले ब्यालेन्स मात्रामा दिन नसके पनि अब एक डेढ महिनासम्म पनि हाम्रो मल उपलब्ध भयो भनेदेखि धानमा केही हदसम्म त उत्पादनमा त्यसले असर पार्ला तर त्यति धेरै असर चाहिँ पार्दैन
हजुर जस्तै मल प्रयोग गर्दाखेरि धानमा चाहिँ प्रायः गरी यो प्राङ्गारिक मलको प्रयोग कम हुन्छ होइन कि के हो अब यो प्राङ्गारिक मलको प्रयोगलाई बढाउन युरिया पोटास जस्ता मलको प्रयोगलाई घटाउन र यसले धानबाली बढाउन सक्ने अप्सनहरू पनि हुनसक्छ
एकदम छ विशेष गरेर प्राङ्गारिक मलहरू हामीले प्रशस्त मात्रामा दियौँ र हरियो मल अहिले ढैँचाको कुरा आएको छ केही किसानहरूले हरियो मलको पनि प्रयोग गर्नुभएको छ हरियो मलको प्रयोगबाट करिब 50% नाइट्रोजनको कमीलाई र अन्य खाद्य तत्त्वहरूलाई पनि हामी प्राङ्गारिक मलबाट उपलब्ध गराउन सक्छौँ र खास गरेर गाई भैँसीको मल कुखुराको मल र साथसाथै अरू भनौँ न बाख्राको जुतो अनि यो बङ्गुरको मलहरू यी मलहरूलाई पनि कुवाएर र कम्पोस्ट मल समेत गरेर हामीले प्रशस्त दिन सक्छौँ तर अब अहिले युवाहरू बाहिर भएको हुनाले र गाई वस्तु पनि त्यति पाल्न सक्ने स्थिति नभएको हुनाले गाउँघरमा यो प्राङ्गारिक मलको मात्रा चाहिँ कम हुन गएको छ र यसको मात्रा बढाउन सक्यौँ भनेदेखि हामीले झन्डै 50% रासायनिक मलको मात्रालाई धानमा कम गर्न सक्छौँ र विशेष गरेर के छ भनेदेखि प्राङ्गारिक र रासायनिक मलको सम्मिश्रण गरेर हामीले प्रयोग गऱ्यौँ भनेदेखि माटोको भौतिक रासायनिक र जैविक गुणहरू पनि कायम हुन्छ माटोको उर्वरा शक्ति पनि बढ्छ र साथसाथै हाम्रो धान बाली र अन्य बालीको उत्पादन पनि बढ्छ
हजुर जस्तो अब अहिले त प्रचलन धेरै जसो युरिया नै प्रयोग गरिन्छ यसले चाहिँ माटोको जैविक गुणलाई कमजोर बनाउँदै जाने र पछि प्रकारान्तरमा त्यो क्षेत्रमा कुनै पनि खेतीबाली राम्रोसँग सप्रिन नसक्ने अवस्थाको सिर्जना हुन्छ भन्ने पनि मोटामोटी रूपमा सुनिन्छ अब तपाईँ माटो विज्ञ नै हुनुहुन्छ माटोविद यसको कस्तो हुन्छ इफेक्ट कस्तो पार्छ यस्तो खालको रासायनिक मलले खास गरी युरियाले माटोमा
एकदम राम्रो प्रश्न गर्नुभयो यहाँले सही कुरो हो किनभनेदेखि हामीले बिरुवालाई मलहरू दिँदाखेरि सन्तुलित मात्रामा विशेष गरेर मैले अघि पनि भने नाइट्रोजन फस्फरस र पोटास यो धेरै चाहने हुनाले यो तिनै तत्त्वहरू ब्यालेन्स रूपमा हामीले दिनुपर्छ सबभन्दा बढी नाइट्रोजन त्यसपछि फस्फरस र त्यसपछि पोटास यिनीहरूको ब्यालेन्स मात्रामा दियौँ र साथसाथै थोरै भए पनि प्राङ्गारिक मलहरू हरेक वर्ष हामीले प्रयोग गर्दै गयौँ भनेदेखि बिरुवालाई चाहिने सबै किसिमका तत्त्वहरू 16 किसिमका तत्त्वहरू लिन सक्छ र उत्पादन पनि राम्रो हुन्छ र माटोको गुणस्तर पनि कायम हुन्छ र किनभनेदेखि हामीले हाम्रो माटोलाई यो पुस्ताले मात्रै खेती गर्ने अथवा उत्पादन गर्ने होइन आउँदा हाम्रा भावी सन्ततिहरूलाई पनि हामीले स्वस्थ माटो हेल्दी सोइल जस्ताको तस्तै हस्तान्तरण गर्नुपर्ने हुन्छ किनभनेदेखि माटो भन्ने माटो नै हाम्रो जीवन हो त्यस कारणले गर्दाखेरि माटोको व्यवस्थापन र यसको उर्वरा शक्ति कायम राख्नलाई हामीले जहिले पनि चाहिँ एकदम प्राथमिकतामा राख्यौँ भनेदेखि मात्र हाम्रो उत्पादन र उत्पादकत्व बढ्छ र बढ्दो जनसङ्ख्यालाई अथवा बढ्दो हाम्रो भावी पिँढीहरूलाई पनि हामीले हस्तान्तरण गर्दै जान सक्छौँ
खेतीयोग्य जमिन हामी हस्तान्तरण गर्न सक्ने हुन्छौँ माटोलाई बचाइराख्यौँ भने
हजुर एकदम सही हो
अब हुन त यतिखेर चाहिँ धेरैको रोपाई सुरु भइसकेको छ नयाँ बिउ राख्ने समय त होइन यो बिउको कुरा गर्दाखेरि त्यति प्रभावकारी नहोला यद्यपि अब कतिपय गत वर्षै कुरा गरौँ, विभिन्न ठाउँमा सरकारले नै सिफारिस गरेको धानको बिउ लगाएका किसानहरू, रोपेका किसानहरू पनि मर्खामा परे, धान फलेन, धेरैले यत्तिकै खेतमा धान चाहिँ काटेर फाल्नुपर्ने अवस्था आयो, उत्पादन भएन। अब कस्तो बिउ कुन ठाउँको लागि उपयुक्त हुन सक्छ भन्ने विषयमा कतिपय ठाउँमा किसानहरू सजग सचेत भइसकेका होलान्, कतिपय ठाउँमा चाहिँ त्यो सचेतता अझै पनि अभाव छ। समग्रमा त भन्न मिल्दैन होला, तर खास गरी हाम्रो पहाड क्षेत्र र तराई क्षेत्रमै धानको बढी उत्पादन हुने हो, अझ सबैभन्दा बढी तराईमा, पहाडमा पनि धानको उत्पादन अहिले पनि भइरहेको छ विभिन्न ठाउँमा। कस्तो क्षेत्रमा कस्तो खालको धानको बिउ लगाउँदाखेरि किसानहरूले राम्रोसँग उत्पादन लिन सक्छन्?
एकदम राम्रो प्रश्न गर्नुभयो। के छ भनेदेखि, वास्तवमा तराई र भित्री मधेसको लागि बेग्लै किसिमका जातहरू सिफारिस, को लागि बेग्लै धानका जातहरू सिफारिस छन् र उच्च पहाडको लागि पनि बेग्लै किसिमका छन्। किनभनेदेखि हावा पानीले गर्दाखेरि पनि जातमा फरक आउँछ। विशेष गरेर अब अहिले तराईमा सावित्री नामको अब यो ओआर धान भन्ने एकदम राम्रो खालको मध्यम किसिमको छ, र त्यस्तै गरी यो अहिले मौसम परिवर्तनले गर्दाखेरि म अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठानमा पनि धेरै वर्ष गरी 14-15 वर्ष काम गरेँ, र त्यहाँबाट पनि हामीले विभिन्न किसिमका जातहरू ल्याएर तराई र भित्री प्रदेश र साथसाथै हाम्रो यो पहाडको खोजहरूमा सुक्खा सहन सक्ने जातहरू जस्तो सुक्खा धान 1, 2, 3, 4, 5, 6 र त्यसपछि गएर हदिनाश 3, त्यस्तै गएर यो दुवान सहन सक्ने यो चेहराङ सबवान, साभा सबवान, सोर्णा सबवान भन्ने जातहरू ल्याएर हामीले धेरै नेपाल कृषि अनुसन्धान परिषदको सहकार्यमा गरेर नेपाल सरकारको सिस्टममा गएर ती धानका जातहरू पनि सिफारिस भएर अहिले किसानको खेतमा ती धानहरू गएका छन्। र अब मध्य पहाडको कुरो गर्ने हो भनेदेखि मध्य पहाडमा खास गरेर खुमल 4, खुमल 11 यी जातहरू एकदम प्रचलनमा अहिले हाम्रो मध्य पहाडको मसिनो धान चाहिँ धेरै प्रचलनमा आएको छन्। साथसाथै हिमाली भेगमा चन्दननाथ 1, चन्दननाथ 3 भन्ने जुम्लाको जुम्ला क्षेत्रहरूको लागि र त्यस्तै हिमाली 1 भन्ने धानहरू पनि सिफारिसमा आएको छ। त्यसकारणले विभिन्न उचाइको लागि बेग्लै किसिमका जातहरू नेपाल सरकारले सिफारिस गरेको छ।
यी विभिन्न जातहरू सिफारिस गरिएका छन् र यसरी धान रोप्ने पनि काम भइरहेको छ, तर कतिपय ठाउँमा चाहिँ एकदमै वर्षौँ पुरानो परम्परागत बिउहरूको पनि प्रयोग भइरहेको छ। यो परम्परागत बिउ छोड्दाखेरि ठिक हुन्छ कि परम्परागत बिउ पनि ठिक छ?
होइन, हाम्रो रैथाने जातहरू यहाँले भन्नुभएको जस्तो परम्परागत जातहरूलाई पनि हामीले अब ती लोप हुँदै गएका छन्, चाहे हामी तराईको कुरो गरौँ, मध्य पहाडको कुरो गरौँ, हिमाली भेगको कुरो गरौँ, ती रैथाने जातहरूको पनि संरक्षण गर्नु जरुरी छ। र साथसाथै बढी उत्पादनको लागि हाम्रो बढ्दो जनसङ्ख्यालाई खुवाउनको लागि बढी उत्पादन दिने खालका उन्नत धानका जातहरू चाहिँ लगाउनु राज्यको दायित्व हो र किसानहरूले लगाउनु पर्छ। किनभनेदेखि बढ्दो आफ्ना जनसङ्ख्यालाई खुवाउने त राज्यको दायित्व हो। त्यसकारणले कसैले कोही पनि व्यक्ति भोकमरीबाट नबचाउन् भनेर अब सरकारले अब बढी उत्पादन गरेर किसानहरूलाई खुवाउनु पर्छ। र यहाँलाई पनि थाहा छ, अब अहिले बढी युवाहरू विदेश भएको र अब आउनुहुँदै पनि हुनुहुन्छ र विभिन्न जिल्लामा र विकट जिल्लाका विभिन्न ठाउँमा यो रोडको सञ्जाल, सडकको सञ्जालले गर्दाखेरि अब मान्छेको खानपिनमा मकै नखाने, कोदो नखाने, अनि त्यसपछि गएर अन्य त्यहाँको रैथाने बाली उत्पादन पनि नहुने, थोरै हुने, र जहाँ पनि 77 जिल्लाका जहाँ रोड पुगेको छ त्यहाँ चाहिँ अब ढुवानी गर्न पनि तराईको सजिलो भएको हुनाले अहिले धेरै मान्छेको खानपानमा पनि परिवर्तन भएर भेटाएसम्म चामलै खाने, मकै नखाने, अन्य बाली नखाने त्यो परम्परा पनि आएको छ। त्यस कारणले कमसेकम हामीले एक छाक भात र एक छाक रोटी गहुँ खायौँ भनेदेखि हामीलाई त्यति खाद्य असुरक्षा हुँदैन। किनभने गहुँमा त हामी आत्मनिर्भर जस्तै छौँ, तर धानमा हामी आत्मनिर्भर छैनौँ। अब यहाँलाई थाहा छ, 30-35 अरब बराबरको धान चामल हामीले इन्डिया र अन्य देशबाट पनि अहिले आयात गरिरहेका छौँ।
यो प्रसङ्ग आइहाल्यो, जस्तो हामी ठुलो मात्रामा बाहिरबाट चामल धान आयात गर्नुपर्ने अवस्थामा छौँ, यहाँ हामीले उत्पादकत्व बढाउन नसकेर आयात गर्नु परेको हो अथवा हामीसँग पर्याप्त खेत नै छैन धान उत्पादनका लागि अथवा हामीले राम्रो बिउ प्रयोग गर्न सकेनौँ. हामीले राम्रो बिउ प्रयोग गर्न सक्यौँ र राम्रो सिँचाइको अथवा वर्षाको पानी जे जे आवश्यक हो धानको लागि त्यो उपलब्ध भयो भने अहिले जसरी वर्षमा अरबौँ रुपियाँ बराबरको धान आयात गरिएको छ त्यो आयात रोक्न सकिन्छ
एकदम सजिलैसँग सकिन्छ. यहाँले राम्रो प्रश्न यहाँ ल्याउनु भयो. के छ भनेदेखि हामीका धानका जातहरूको र अन्य व्यवस्थापनको कार्यक्रमहरू एकदम राम्रो छ. तर समस्या नै के छ भनेदेखि अति भनौँ न नयाँ जातहरू किसानहरूले भनेको बेलामा आफूले अब उपलब्ध गर्न नसक्ने र अनि समयमा मल बिउ पनि मल र बिउ भनौँ न दुवै कुरो उपलब्ध नहुने विशेष गरेर सबै किसानको घर दैलामा र साथसाथै अब यो सिँचाइ हाम्रो भनौँ न करिब करिब 50% भनौँ अब अहिलेको आँकडा हेर्नु भने झन्डै 70% त आकाशे पानीको भरमा निर्भर छ. यदि हामीले 1,00,000 टन चैते धानको क्षेत्रलाई 2,00,000 मा मात्रै सिँचाइ दिन सक्यौँ भनेदेखि हामीलाई खाद्यको खास गरेर धान चामलमा अरूमा निर्भर हुनु पर्दैन, हामी आफैमा सुरक्षित हुन्छौँ. त्यस कारणले नेपाल सरकारले सिँचाइ मल बिउ र अब बेला बखतमा भनौँ न रोग किरा लाग्यो भने नियन्त्रण गर्ने र गुणस्तरीय बिउ किसानलाई उपलब्ध गर्न सक्यौँ भनेदेखि हामीले धान चामलमा कुनै किसिमको समस्या हामीलाई आउँदैन, हामी आत्मनिर्भर हुन्छौँ.
हामी अहिले जति क्षेत्रमा धान खेती गरिरहेका छौँ त्यही क्षेत्रबाटै हामी पर्याप्त रूपमा धान उत्पादन गर्न सक्छौँ होइन त?
एकदम सक्छौँ. अहिले हाम्रो औसत हेर्ने भयो भनेदेखि करिब करिब 4 टन छ. हामीलाई 5 टन धान उत्पादन मात्रै गर्न सक्यौँ भने पनि हामी पूर्ण रूपले आत्मनिर्भर हुन्छौँ. त्यस कारणले त्यसको लागि सिँचाइ को अति जरुरी छ र नेपाल सरकारले सिँचाइको लागि चाहिँ पर्याप्त मात्रामा बजेट छुट्याएर सिँचाइ गर्न सक्यौँ भनेदेखि अब राम्रो हुन्छ. जस्तो बबई डाइभर्सनको भेरी बबई डाइभर्सन अहिले अब आउँदैछ, एक दुई वर्षभित्रमा पुरा बाँके बर्दियामा पुरा सिंचित हुन्छ भनेदेखि त्यसले झन्डै झन्डै 70-80 हजार हेक्टरमा सिँचाइ गर्छ. त्यसैले मरिन खोला भनौँ न सुनकोसीको डाइभर्सनले पनि यो 12 वर्षमा अब 3-4 वर्षमा अब सुरुवात हुने भन्ने छ. अब लकडाउनले गर्दाखेरि अहिले त्यसलाई प्रभाव पारेको छ. त्यसले भनौँ न 12 वर्षमा कमसे 1,25,000 हेक्टरमा सिँचाइ पुर्याउने भन्ने छ. तर त्यो अब त्यसको लागि 5-7 वर्ष करिब समय लाग्ला. तर हामीले तत्काल पनि अन्य भनौँ न स्यालो ट्युबवेल डिपको ट्युबवेलको प्रयोग गरेर अब नेपाल सरकारले अहिलेको बजेटमा ट्युबवेलमा पनि भनौँ न बजेट त छुट्याएको छ, त्यसलाई प्रभावकारी रूपले किसानको भनौँ न खेतमा हामीले समयमै ट्युबवेलको व्यवस्था गऱ्यौँ र सिँचाइको लागि पानी उपलब्ध गरायौँ भनेदेखि हामी भनौँ न यो 1-2 वर्षमै हामी धान चामलमा आत्मनिर्भर हुन सक्छौँ.
हजुर, अब यतिखेर रोपाई भइरहेको छ भटाभट, अब यसपछि चाहिँ किसानहरूलाई चुनौती भनेको धानमा रोग लाग्छ कि कुनै प्रकारको भन्ने हो. सबैभन्दा धेरै पात खानेदेखि लिएर धानको जरा खानेसम्मका विभिन्न रोगहरू, पहेँलो हुने, यो विभिन्न खालका रोगहरू धानमा देखिन्छन्. यी रोगहरूबाट धानलाई जोगाउनका लागि किसानहरूले के गर्नुपर्छ, कस्तो औषधि प्रयोग गर्नुपर्छ?
वास्तवमा अब धानमा यो डडुवा मरुवा रोग भन्ने लाग्छ, अब त्यसको लागि बजारमा औषधि उपलब्ध छ, ती औषधिहरू समयमै हामीले छर्नुपर्छ र त्यो गऱ्यौँ भनेदेखि किराको लागि रोगको लागि औषधिहरू नभएका होइनन्. अब तर ती औषधिहरू अब अहिले विभिन्न एग्रोभेटहरू छन् त्यो गाउँ गाउँमा छन्, ती एग्रोभेटहरूले मरुवा डडुवा र अन्य पात पहेँलिने रोगहरू त्यसको लागि चाहिँ औषधि त समयमै छर्नुपर्छ. त्यसको लागि त्यति हाम्रो समस्या छैन किनभनेदेखि हामीले अहिलेसम्म नै इन्डियाबाट रेगुलरली यो विषादीहरू र खास गरेर रोग किराको लागि नियन्त्रण गर्ने विषादीहरू हामीले पाइरहेका छौँ. ती विषादीहरू हामीले समयमा छर्यौँ भनेदेखि धान उत्पादनमा कुनै असर पर्दैन.
सबै ठाउँका किसानहरूले यस्तो खालको औषधि प्राप्त गर्न सक्छन्, उपलब्ध हुन्छ सबै ठाउँमा?
अहिले त्यही छ, पहाडमा चाहिँ अलिकति गाह्रो छ, धेरै ठाउँमा चाहिँ यो उपलब्ध हुन सक्दैन. तराईका हाम्रो यो 20-25 जिल्लामा चाहिँ मजासँग तराई र भित्री मधेसका जिल्लाहरूमा चाहिँ यी रोग नाशक कीटनाशक औषधहरू सहजै उपलब्ध हुन सक्छ.
हजुर, अब धानमा चाहिँ यस्तो खालको रोग लाग्ने कारण माटोको कारण अथवा सिँचाइको अभावको कारण अथवा बिउको कारण यस्ता केही कारकहरू हुन सक्छन् कि यो रोग जस्तो धानलाई पनि जतिखेर पनि जहाँ पनि जुनसुकै स्थानको धान अथवा जुनसुकै क्षेत्रमा रोपाइँ गरिएको धान भए पनि त्यस्तरी लाग्ने हुन्छ?
होइन, यो कस्तो छ भनेदेखि यो जहाँ पनि एकैचोटि लाग्ने रोग किरा भन्ने त्यस्तो होइन। यसमा के छ भनेदेखि अलिकति मौसम जहाँ चाहिँ ह्युमिडिटी एकदम हाई छ, टेम्परेचर हाई छ, त्यस्तो ठाउँमा चाहिँ रोगहरू बढी लाग्ने सम्भावना र किराहरू बढी लाग्ने सम्भावना हुन्छ। र अब त्यसलाई हामीले समयमै पहिचान गरेर समयमै औषधिको प्रयोग गऱ्यौँ भनेदेखि मलाई लाग्छ नियन्त्रण गर्न कुनै गाह्रो छैन। त्यस कारणले यो स्थान विशेष हुन्छ, कुनै हामीले यसलाई सबै ठाउँमा सबै किसिमका रोग किराहरू एकैचोटि आउँछन् भन्ने त्यस्तो चाहिँ छैन।
अब कतिपय ठाउँमा धान उत्पादन कम हुने तर धानको संरक्षणका लागि मलदेखि उसले विभिन्न खालका औषधि बिउ यो सबै मेहनत यसमा चाहिँ बढी खर्चिलो हुने त्यस्तो अवस्था पनि हुन्छ है पहाडी क्षेत्रहरूमा चाहिँ?
हजुर,
यसले चाहिँ उत्पादन त कम हुने तर मेहनत चाहिँ अझ धेरै लाग्ने, यस्तोबाट बस्नका लागि किसानले आफैले केही उपायहरू गर्न सक्छन्?
अब यसमा के छ भनेदेखि अब अहिले गएर विशेष गरेर धानमा के छ भनेदेखि जमिन तयार गर्न र त्यसपछि गएर रोपाइँ गर्दाखेरि रोपारहरू धेरै लाग्ने त्यो समस्याहरू आएको छ। अब अहिले गएर हामीले मेसिनहरूको प्रयोग गरेर पनि साना साना मेसिनहरू जुन यो चाइनिज ट्र्याक्टरहरू छन् ती साना मेसिनहरू पनि पहाडको गहराहरूमा सानसाना गहराहरूमा उकाल्न ओराल्न पनि सकिन्छ र किसानहरूले अहिले धेरै जसो खेतमा र बारीमा पनि मकै लगाउने ठाउँमा र अन्य बारी लगाउने ठाउँमा पनि मेसिनहरूको प्रयोग गर्न सक्नुभएको छ र तराईमा पनि अहिले मेसिनको प्रयोगले गर्दाखेरि अनि भनौँ न यो जुन जमिन तयार गर्न लाग्ने लागत जुन छ त्यो चाहिँ कम हुँदै गएको छ र नेपाल सरकारले पनि अब अहिले यो मेकनाइजेसन तर्फ चाहिँ प्राथमिकता दिएको छ। विभिन्न ठाउँहरूमा तराईको विभिन्न ठाउँहरूमा यो सर्भिस सेन्टरहरू स्थापना गर्ने जहाँ चाहिँ ट्र्याक्टरहरू राख्ने र त्यहाँ चाहिँ किसानले आफूले पनि मेसिनको प्रयोगबाट धान अब मेसिनबाट पनि धान रोपाइँ गर्न सुरु गरिएको छ ठाउँ ठाउँमा र साथसाथै अरू नजिकका दाजुभाइ कृषक दाजुभाइ दिदीबहिनीहरूलाई पनि त्यसो गरी धान रोपाइँमा अथवा जमिन तयार गर्ने अथवा पछि गएर धान कटानी गर्दाखेरि पोस्ट हार्भेस्टको लागि पनि यो किसिमको सेवाहरू चाहिँ तराईको विशेष गरेर अहिले चितवनमा कैलालीमा र अन्य जिल्लाहरू कैलाली कञ्चनपुर त्यसपछि गएर भनौँ न बारा पर्सामा पनि मेकनाइजेसनको कामहरू सुरु भइसकेको छ। किसानहरूले पनि यसतर्फ अग्रसर र जागरुकता देखाउनु भएको छ किनभने त्यसबाट लागत कम हुन्छ। त्यस कारणले अब हामीले अबको कृषि भनेको मेसिनमा भर पर्ने कृषि हुनु पर्यो किनभने अहिलेका युवाहरू गएर अब खेतमा अथवा बारीमा खनेर जोतेर त्यो परिश्रम गर्न चाहँदैनन्। त्यस कारणले हामीले मेसिनको प्रयोग गर्नुपर्छ। अन्य देशमा पनि मेकनाइजेसनको काम धेरै अगाडि बढेर योतर्फ चाहिँ काम भएको छ जसले गर्दाखेरि लागत कम हुने र किसानलाई चाहिँ फाइदा बढी हुने त्यो किसिमको प्रविधिहरू पनि अहिले आइरहेको छ।
हजुर हस् डाक्टर साहब, एकदमै महत्त्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
हस् त, यहाँलाई पनि मेरो आफ्नो कुरा राख्ने अवसर दिनुभयो, यहाँ र सम्पूर्ण थाहा रेडियोलाई धन्यवाद दिन चाहन्छु।
हस् धन्यवाद।
धन्यवाद।
हुनुहुन्थ्यो वरिष्ठ माटो तथा धानबाली विज्ञ डाक्टर भव प्रसाद त्रिपाठी। आज असार 15 गते धान दिवस मनाइँदैछ तर यो दिवस खास गरी किसानहरूले रोपाइँ गर्ने दिन हो, धान रोप्ने दिन हो र विभिन्न औपचारिक कार्यक्रमहरू पनि गरिएका छन् विभिन्न ठाउँमा। यसै सन्दर्भमा रहेर धान बाली कसरी राम्रो बनाउन सकिन्छ, किसानहरूलाई केही सहयोग पुग्छ कि यो कुराकानीबाट भनेर आज हामीले धान विज्ञसँग कुराकानी गऱ्यौँ। यो कुराकानीसँगै आजका लागि द न्युज प्लसको समय सकिएको छ। प्राविधिक साथी भुवन पौडेललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु। नमस्कार।